الحمد لله رب العالمين، والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. كذلك زينا لكل أمة عملهم اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولايا صلی وسلم دائما ابدا علی حبیبک من زانت به البصر. معزز سامعین کرام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سورۃ الانعام کی اس آیہ کریمہ میں اللہ کریم نے ارشاد فرمایا کہ جن کو یہ لوگ مشرک، یعنی مشرک اللہ کے سوا پکارتے ہیں، ان کو برا نہ کہو، یعنی گالی نہ دو. پھر کہیں یہ حد سے گزر کر جہالت سے اللہ کی شان میں گستاخی نہ کریں. اور جو حصہ آج تلاوت کرنے کی سعادت نصیب ہوئی ہے، اس میں اللہ کریم نے ارشاد فرمایا، ہم نے اسی طرح ہر طریقہ والوں کے لیے ان کا عمل مرغوب بنا رکھا ہے. منع فرمایا گیا ہے کہ کسی نے کسی کو بھی الہ بنا رکھا ہے تو تم ایسی زبان یا ایسے الفاظ جو سخت ہوں، جنہیں گالی کے زمرے میں لیا گیا ہے، تو سب کے پہلو میں بیان فرمایا گیا، ایسے اختیار نہ کرو. بغیر علم، تو جو جہالت ہے ان کی، اس کے سبب وہ جواباً اللہ جل شانہ کی ذات کے حضور گستاخی ہو کریں گے. اب جب اللہ کریم کی ذات کے حوالے سے وہ گستاخی کریں گے، تو سبب تو وہ بنا جس نے اس بحث کو چھیڑا یا ایسے الفاظ اختیار کی. اس حصے سے اللہ کریم نے منع فرمایا ہے. پھر دوسرا حصہ میں نے تفصیلاً کل کے بیان میں عرض کیا تھا کہ بنیادی حقوق زندہ رہنا اور مذہب اختیار کرنا، یار انسان کو اللہ کریم نے عطا فرمائے، اس کا اختیار ہے کہ وہ کیسے بسر کرنا چاہتا ہے. پھر زندگی کے بسر کرنے میں اور انسانی معاشرے میں جو انسان کا باہم رشتہ ہے، اس میں جو کلام ہے اس کا بہت بڑا دخل ہے، جو انداز ہے، جو وہار ہے، بہت بڑا اثر ہے کہ وہ کس طریق سے ہے. اس میں نرمی ہے، اس میں سختی ہے، اس میں لالچ ہے، اس میں بے نیازی ہے. ہر انداز کا اثر پڑتا ہے باہم تعلقات سے لے کر معاشرے کی روش تک. دین اسلام انسان کو اس کی عظمت کی طرف ہر پہلو سے بلندی عطا کرنے کا سبب ہے. اب جب باہم گفتگو کی بات آئے گی، تو اخلاق، اعلی اخلاق کا مظاہرہ کرنا، یہی بندے مومن کی شان ہے، اور یہی پسندیدہ انداز ہے اللہ اور اس کے حبیب صلی اللہ علیہ وسلم کا. نبی کریم صلی اللہ علیہ وسلم کے حضور کتنی ہی گستاخیاں کی گئیں، آپ نے تحمل، بردباری اور اعلی اخلاق سے ہر پہلو کو جواب دیا. ہر موضوع پر آپ نے بات ارشاد فرمائی. ہر عمل جو بدتمیزی کا تھا، اس کے رد عمل میں آپ صلی اللہ علیہ وسلم نے انتہائی تمیز سے، انتہائی اعلی اخلاق سے اس کا جواب دیا. پھر انسانی فطرت ہے کہ جس طرح کے انداز فکر کو وہ اختیار کرتا ہے، پسند کرتا ہے، اور اس پسند کے مطابق وہ انداز فکر اختیار کرتا چلا جاتا ہے، آہستہ 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 یہ اس کی فکر کا حصہ بن جاتا ہے. उसकी आदत बन जाती है। बात अमूमी है, लेकिन जब उसने उसे मुतवातर इख्तियार किया तो फिर ये उसकी आदत ठहर जाती है। एक आम सी मिसाल है, कितने लोग हैं जो एडिक्ट हो जाते हैं। अब इसमें नशावर चीज़ें भी हैं और आदत भी हैं। कोई अमल जब वो इख्तियार करते हैं तो जो अमल इख्तियार किया जाए, जैसा वो अमल है उसके असरात दो तरह से मुरतब होते हैं। एक असरात जो अमल कर रहा है उसके मिजाज पर उनका असर आता, दूसरा उस अमल का जो असर है वो उसके गिर्दो पेश हत्ता के फिजाओं तक उसका असर जाता है। क्योंकि कुरान करीम बयान फरमाता है कि ज़मीन पर और खुश्की तरी यानी दोनों हिस्सों पर जो फसाद पैदा होता है उसका सबब तुम्हारा किरदार है। फिर कुरान करीम एक और जगह इरशाद फरमाता है, अगर इनकी ख्वाहिशात के मुताबिक हक हो, हक को बदल दिया जाए, या कलाम ज़ाती को इन मखलूक की जो कुफ्र और शिर्क में मुब्तला हैं इनकी ख्वाहिशात के मुताबिक किया जाए तो कोई शह सलामत न रहे हत्ता के ज़मीनों आसमां और आसमां ज़मीन के बीच जो कुछ यहाँ तक बयान फरमा। तो समझ आता है कि इंसानी किरदार के असरात हैं जो इस खल्क पर असरअंदाज। तो पहला हिस्सा जिसने अमल किया उस अमल के जो असरात हैं, अच्छे हैं या बुरे हैं, उनका इन्हिसार तो अमल पर उसकी ज़ात पर पड़े। दूसरा हिस्सा उसके गिर्दो पेश जो मखलूक है, जो मुआशरा है और जो खल्क के पहलू अमूमी हैं। आप मौसम के तगैर तबदल देख लें, ज़मीन पर जो तब्दीलियाँ रूनुमा होती हैं उन्हें देख लें, सैलाब आते हैं, जलजले आते हैं, बीमारियाँ वबाएँ फैलती हैं, बेशुमार पहलू हैं, लेकिन जैसा जैसा किरदार और अमल है उस तरह के असरात मुरतब होते हैं। हज़रत उमर फ़ारूक रज़ी अल्लाह ताला तशरीफ़ फरमा है, जलजला आया, आपने दुरा मारा ज़मीन पर और फरमाया क्या तुम्हारे ऊपर अदल नहीं हो रहा, तू किस लिए कांप रही है? फिर जलजला नहीं आया। अब जो कुछ हो रहा है इसमें जो तकलीफ में पहुंचता है ये समझा जाता है कि यही गुनाहगार था, यही रुसवा हो रहा है, और जो बच जाता है वो ये ख्याल करता है कि मैं तो आला हूँ। कुरान करीम में जब देखते हैं तो तफसीर से और इस तहकीकी पहलू से जो बात समझ आती है, ये अल्लाह का अपना निज़ाम है और हर बंदे का अपना रिश्ता है। अब रिश्ते से मुराद हमेशा दोस्ती का रिश्ते नहीं हो सकता, दुश्मनी का भी तो एक रिश्ता ही है ना, एक ताल्लुक की बात है। तो ताल्लुकात मुख्तलिफ हैं, मुख्तलिफ पहलू हैं। अब जो वबा का शिकार हुआ, जाने अल्लाह करीम ने उसकी कितनी कमजोरियां माफ कर दी। इस वबा से जिनकी अमवात हुई है, जाने अल्लाह करीम ने उन्हें हवादिस के हवाले से जो मौत का दर्जा है वो अता फरमा दिया। जाने उसने अगले जिंदगी का जो हिस्सा है उसमें जाने कोई ऐसी ज्यादती ना हो जाए, क्या मालूम। हज़रत ख़िज़र अलैहिस्सलाम ने उस बच्चे के कत्ल का जो सवाल हज़रत मूसा अलैहिस्सलाम ने फरमाया था, आपने जवाब में अर्ज़ की थी कि ये अल्लाह का हुक्म है और इसने जवान होकर जो राह इख्तियार करनी थी उससे ख़तरा इसके वालदैन तक की ईमान का है। तो अल्लाह का हुक्म, अल्लाह इनको साहले औलाद। अब जो अगली औलाद अल्लाह करीम ने उन्हें अता फरमाई उससे कितने ही सूफिया और उलमा बहस करके हदीस की रोशनी में लिखते हैं और बयान फरमाते हैं, कितनी ही अल्लाह करीम ने उस नस्ल से अपने नबी पैदा फरमाए। अब ये वो राज है जो गैब है हम नहीं जानते। अब जो बच गया तो कुरान करीम में तो ऐसी सूरत भी बयान फरमाई है कि कोई ज्यादती और जुल्म पर है तो उसकी रस्सी ढीली कर दी जाती है, उसका वक़्त दराज कर दिया जाता है कि जहाँ तक भाग सकता है भाग ले, जो कर सकता है कर ले। एक रोज़ अल्लाह के हजूर हिसाब होगा और कोई वहाँ से नहीं भाग सके। तो बेशुमार पहलू हैं, इनका इन्हिसार ताल्लुक पर है। तो जो अर्ज कर रहा हूँ वो ये है कि इंसानी मिजाज उसमें बहुत बड़ा हिस्सा अमल का है कि कैसे अमल इख्तियार कर रहा है, वो मिजाज इंसानी का हिस्सा बनता चला जाता है। कोई भी पैदाइशी तौर पर न बहुत बड़ा कातिल है, न कोई बदमाश है और न कोई बहुत बड़ा आलम और फाजल होता है। वक्त, हालात, उसका मिजाज, उसकी तरबियत, उसका गिर्दो पेश, बेशुमार पहलू असर अंदाज होते हैं तो इंसान की जिंदगी एक बहर में ढल जाती है। अब जो कातिल है, कितने लोग हैं जो उजरती कातिल हैं, जिसे मार रहे हैं वो जानते नहीं, वो नहीं जानता कि ये क्यों मुझे मार रहा है, वो पैसे के लिए उसे मार रहा है। अब वो पैदाशी तौर पर उजरती कातिल नहीं है, लेकिन जिस राह को उसने इख्तियार किया, जुल्म किया, तो आहिस्ता आहिस्ता सफाकी की इस हद को पहुंच गए कि उसके सामने कोई माना नहीं रखता कि एक चींटी मसल दिया है या किसी इंसान को कत्ल कर दिया, उसके सामने कोई माना नहीं रखता, इतना संग दे लो। इसी तरह जिसने दीनी पहलू इख्तियार किया, उसे उसमें इतनी तरक्की नसीब हुई कि उससे बेशुमार मखलूक और मुस्तफीज उसकी तारीफ से, उसकी तकरीर से, लेकिन क्या वो पैदाशी तौर पर मुअल्लम था, मुकर्रर था, मुहद्दिस था, मुफस्सर था? नहीं। जिस राह पर चला उस राह के असरात ऐसे मुरतब हुए कि जिससे उसकी शख्सियत जो है वो भी निखरी, इल्म हासिल हुआ और फिर उसमें जो तरक्की हुई उसके सबब अल्लाह ने उसे तौफीक बख्शी कि वो ऐसा अमल इख्तियार करे कि उससे मखलूक के खुदा जो है वो मुस्तफीद हो। तो यहाँ जो आज की आया करीमा का हिस्सा तलावत किया, इसमें जब अल्लाह जल्ला शानू ने इरशाद फरमाया فَذَلِكَ زَيَّنَّا لِكُلِّ أُمَّتٍ أَمَلَهُمْ تو جس سے کہ ہم نے اسی طرح ہر طریقے والوں کے لیے ان کا عمل مرغوب بنا، زَيَّنَّا ان کا عمل مرغوب ان کے لیے بنا رکھا۔ اب یہاں جو پچھلا آیہ کریمہ کا حصہ ہے اس میں بیان ہے کہ किसी मुशरिक जो शिर्क है उसके उस पहलुओं को बुरा भला ना कहो, चूंकि वो जवाबन कहेगा। क्यों कहेगा? बगैर इल्म, जहालत की बना कहेगा। अब उसी राह पर जो चल रहा है उसके नज़दीक उसका अमल आला है, उसके नज़दीक उसका अमल पसंदीदा है। अमूमी तौर पर भी जब लोगों की सोच सुनी जाती है तो जो बुराई कर रहा है उसने भी अपने पास एक जवाज घर रखा होता है। बिल्कुल इसी तरह जिस तरह शैतान ने कहा था कि मैं आला हूँ, आग से अल्लाह ने मुझे पैदा फरमाया, मैं क्यों कर सजदा करूँ जिसे उसने मट्टी से पैदा। बात न आग की थी, बात न मट्टी की थी, बात तो अल्लाह जल्ला शानहू के हुक्म की थी, लेकिन जवाज दे रहा है। और कुरान करीम वो हालात भी बयान फरमा रहा है जो पेश आने हैं। ये वाक़या जो सजदे से इनकार है और तकब्बुर का है, ये तो वो वक्त है जो गुजरा, हमें उस पर अल्लाह करीम ने ये इतला अता फरमाई, ये तालीम फरमाई, ऐसा हुआ, ये तुम्हारा दुश्मन। अब जो होगा कुरान करीम ने वो भी इरशाद फरमाया कि जब सारा हिसाब किताब हो चुकेगा तो फिर शैतान इन्हें मुखातब करेगा कि अल्लाह का वादा सच्चा था, मैं तो तुमसे झूठ बोलता रहा, मेरे पास ऐसी ताकत तो नहीं थी कि मैं जबरदस्ती तुम्हें अमल पर लाता, मैं तो एक ख्याल दे सकता था, एक राह दिखा सकता था, अमल तो तुमने खुद किया। तो जो कुछ मैंने कहा वो उस दिन कहेगा मरदूद कि वो तो झूठ था और तुमने हक और सच छोड़कर झूठ का साथ दिया, अब खुद भी भुगतो मैं उन्हें भी भुगतना है। तो जैसा जैसा अमल होता है उस तरह मिजाज ढलता चला जाता है। अब उस मिजाज के ढलने में जो मैंने अर्ज किया कि असरात मुरत्तब होते हैं, अब इन असरात को हम तो चूंकि असर पर बात कर रहे हैं ना, एक गैर मरी है, इसकी मरी सूरतें भी हैं जिन्हें देखा जा सकता है। जो इंसान का किरदार है, अल्लाह करीम उसे लंबी उम्र दे और पुख्ता उम्र जाए यानी बुजुर्गी को आए, देखिएगा जैसी जिंदगी बसर की है उसी तरह का चेहरा हो जाता है। बड़े बड़े खूबसूरत खूबरू नौजवान बुजुर्गी की उम्र में जहाँ चेहरे से शफकत झलकनी चाहिए उनके चेहरे दर्दनाक होते हैं, उनके चेहरों की खूबसूरती नहीं रहती, नए नक्श वही हैं। बुढ़ापे को पहुँचे तो उसमें वो बुजुर्गी की कैफियत नहीं है, सफाकी आ जाएगी, तलखी आ जाएगी, एक बदसूरती लगेगी। जैसा जैसा किरदार है वैसा, और कितनी अमूमी शक्ल के लोग हैं, जब वो पुख्ता उम्र को पहुंचते हैं, उम्र ढलती है तो उनका चेहरा ऐसा हो जाता है, दिल करता है कि इन्हें बंदा देखता रहे, एक निखार होता, नैन नक्श वही है, बल्कि ज़ईफ़ी के असरात उस पर जायद आ गए, लेकिन उसमें एक ऐसा असर और हाल होता है कि वो सूरत भली लगती है। क्यों? जो अमल इख्तियार किया उसके असरात मरी तौर पर जो उसके वजूद पर मुरत्तब हुए वो सबब। फिर एक जो हिस्सा है जिसे देखा जा सकता है, ये जो जमीन में फसाद पैदा हो जाते हैं, इब्तला पैदा हो जाती है, तकालीफ आती है, तो इसमें से भी तो हम सारे गुजरते हैं। हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु, आप पर जब हमला हुआ आप शदीद जख्मी हुए, हजरत अली करम वजल करीम आप यहूदी जरा को इस मौके पर लेने गए। इख्तिसार के साथ अर्ज कर रहा हूं ये वाक्या, आप उसे वापस जब ला रहे थे अपने घोड़े पर तो मज़ाफ़ात मदीना में आपने घोड़ा रोका और उसे उस जरा को, यहूदी जरा को उतार दिया, फरमाया मेरे लिए मुमकिन नहीं है कि मैं तुम्हें वापस छोड़ने जाऊं, इंतजामों इंसराम करने हैं तो मैंने पहुंचना है, तो तुम्हारे लिए तकलीफ है लेकिन मेरे लिए मुमकिन नहीं। तो उसने पूछा कि मुझे अपना घोड़ा नहीं तैयार करने दिया, इतनी जल्दी में मुझे वहां से आप लाए और अभी मुझे बीच राह आप वापस भेज रहे हैं कि तुम्हारी जरूरत नहीं है, माजरा क्या है? कोई बंदा नहीं मिला, कोई पैगाम नहीं मिला, क्या हुआ कि अब वहां मेरी जराहत की जरूरत नहीं रही है, अमीरुल मोमिनीन को मुआलिज की जरूरत नहीं रही, क्या माजरा हुआ? तो हजरत अली करम वजहुल करीम ने एक फसल की तरफ, खेत की तरफ इशारा करके फरमाया, वो देख रहे वो जगह, वो जमीन उसका देख रहा हूं, उसमें जो बकरियां माल चर रहा है, जमीन का मालिक और है और इन जानवरों का मालिक और है, और इसे देखकर मैं समझ गया हूं कि अमीरुल मोमिनीन अब इस दुनिया में नहीं रहे, आपको शहादत का दर्जा नसीब हो चुका, अगर आप हयात होते आपके अदल का ये असर है कि किसी की जमीन में کسی اور کی ملکیت کے جانور داخل نہ ہوتے. اب کون ہے جو جانوروں کو بتلا رہا ہو کہ اس زمین کا مالک کوئی اور ہے؟ یہ حق نہیں ہے کہ یہاں سے تم چر سکو بغیر اجازت کے یا یہاں داخل ہو. تو اس یہودی نے وہ وقت نوٹ کر لیا, اتر گیا واپس چلا. پھر اس نے تحقیق کی تو وہی وقت تھا آپ کی شہادت کا. حضرت علی کرم وجہ الکریم نے جو ارشاد فرمایا تھا وہ سچ تھا. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کی شہادت کا وقت تھا. اب دیکھیں کتنے اثرات پیدا. اس درجے کا عدل ایک دفعہ جب اٹھا, حالا اللہ جل شانہ نے اس مبارک زمانے میں مبارک ہستیاں پیدا فرمائیں, ایسی ہستیاں پیدا فرمائیں جو عند اللہ چنی ہوئی ہیں, منتخب. اللہ نے پسند فرمایا ان ہستیوں کو اپنے حبیب صلی اللہ علیہ وسلم کے خدام کے طور. آپ رضی اللہ تعالیٰ عنہ کے بعد ذوالنورین خلیفۃ المسلمین جو نامزد ہوئی حضرت عثمان غنی رضی اللہ تعالیٰ حلیم التبع, انتہائی خوبصورت, خوب سیرت, باعمل اور خلفائے راشدین کا دور ہے. آپ صلی اللہ علیہ وسلم کی تربیت ہے اور حضرت عثمان غنی آپ کی اولاد جیسے. کتنی خدمت فرمائی, کس درجہ کو پایا کہ فتح مکہ سے پہلے جب یہ واقعہ پیش آیا کہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کو شہید کر دیا گیا ہے, تو آپ صلی اللہ علیہ وسلم نے اپنے ہاتھ سے جب بیعت کی تو حضرت عثمان غنی کے لیے اپنا ہاتھ, دوسرا ہاتھ اپنے ہاتھ پر رکھ کر بیعت کی, جسے بیعت رضوان کہتے. تو وہ منتخب ہو, لیکن جب وہ نفاذ کا فرق آیا, منتخب ہونا اور پہلے حصے کا, پہلے ہستی کا برزخ منتقل ہونا, یہ اتنا سارا وقفہ ہے, اتنا حالات پر اثر انداز آیا اس کا. تو جو کچھ ہم آج کر رہے ہیں معزز سامعین کرام, اس کی جواب دہی دو پہلوؤں میں پھر سمجھ آتی ہے. ایک تو جو عمل کیا, دوسرا اس عمل سے جو مخلوق میں فساد پیدا ہوا. قرآن کریم فرماتا ہے اللہ فساد کرنے والوں کو پسند نہیں فرماتا. تو جب بے عملی ہوگی, غلطی اور گناہ ہوگا, تو عمل ذاتی تو ہے ہی ہے, اس کے جو اثرات معاشرے پر پیدا ہوں گے اور جو مخلوق کو ایذا پہنچے گی, اس کا حساب پھر دینا اور مشکل ہو جائے. تو جس راہ کو کوئی اختیار کرتا ہے, اللہ جل شانہ اسی کو اس کو مرغوب بنا دیتے, کیونکہ اس کی پسند ہے, اس کی چاہت ہے. اور مذہب اختیار کرنے کا حق اللہ کریم نے ہر ایک کو دیا ہے. انا ہدینا السبیل اما شاکر اما کفور, اس کی مرضی جس راہ کا انتخاب. اب جس راہ کا انتخاب کیا, ویسا راستہ ہو. ہم دنیا میں سفر کرتے ہیں تو اگر راستے پر بات آتی ہے تو کتنی گفتگو کرتے ہیں کہ اس راستہ جو ہے یہ راستہ خراب ہے, اس راستے میں تکلیف ہوگی, اس راستے میں مسائل ہوں گے, دوسرا راستہ درست. حالاں دنیا میں اختتام جو منزل ہے وہ ایک ہوتی ہے کہ کسی نے ایک شہر کو جانا ہے, اس کو دو یا تین راستے جاتے ہیں, اس میں سے انتخاب کرتے ہیں. یہاں ایک بات تو متفق ہے، بات پر تو اتفاق ہے کہ سفر آخرت کو ہے، لیکن منزل ایک جیسی پھر نہیں رہتی، آخرت کی بات رہتی ہے لیکن بات پھر جنت اور دوزخ کی آ جائے گی، منزل جب بدلے گی راستے کے مطابق تو پھر تکلیف اور کٹھن ایسے ہی حالات ہوں گے جو پھر پیش آئیں گے۔ پھر جب یہ حالات اور یہ کردار نہیں دیکھے جاتے تو معاشروں کی صورت ایسے ہو جاتی ہے جیسے آج ہم حالات بھگت رہے ہیں۔ اللہ کریم کا بہت بڑا احسان ہے، میں گنہگار دنیا میں جتنا پھرا جہاں تک ہو سکا میں نے سفر کیا، تمام بیماری تکلیف کے باوجود وجودی استعداد سے زیادہ سفر کیا۔ اللہ کی مخلوق ہے، طرح طرح کے لوگ ہیں، ہر بندے کا اپنے اللہ سے اپنا رشتہ، لیکن تناسب کے حوالے سے اگر اجتماعی مثبت عمل میں میں عدد پر بات کروں تو یقین مانیں باعمل مسلمانوں کی تعداد تناسب کے حوالے سے اس خطہ وطن عزیز پاکستان میں ہے، یہ اللہ کا بہت بڑا ہے۔ اب اس کے باوجود جو معاشرے کے حالات ہیں، کیا سبب؟ وہ جیسے گناہگار بھی تو ادھر ہی، ہمارا جو کردار ہے اس کے اثرات۔ پھر دنیا کو اللہ کریم نے سبب سے، اس اصول سبب ہے، اسباب دنیا میں ہم اگر صرف دعا پر اکتفا کریں گے کہ اجتماعات پر ہم دعا خیر کی مانگیں، یہ اللہ کا احسان ہے، مانگنی چاہیے، اللہ کے حضور ہر ضرورت مانگنی چاہیے، بڑے بڑے اجتماعات میں خیر کی دعا ہوگی لیکن عمل خیر کے مطابق نہیں ہوگا تو پھر نتائج مرتب نہیں ہوگا۔ نبی کریم صلی اللہ علیہ وسلم مدینہ منورہ میں بھی دعا فرما سکتے، نابینا حاضر ہوئے، یا رسول اللہ صلی اللہ علیہ وسلم دعا فرمائیں میرے حق، آپ صلی اللہ علیہ وسلم نے فرمایا دو رکعت حاجات کی نیت کرو، اللہ کے حضور دعا کرو، اپنا وسیلہ بھی آپ صلی اللہ علیہ وسلم نے بیان فرمایا، اس حوالے سے دعا کرو اللہ تمہیں شفا عطا۔ نابینا کو آپ ارشاد فرما رہے ہیں اللہ کے حضور آپ کے حوالے سے دعا سن، کیا نصیب ہو بینائی، آپ خود دعا کر رہے ہوں اللہ کے حضور، امام الانبیاء معصوم عن الخطا رحمت للعالمین، کیا درجہ رکھتی ہو، ما شما تو سمجھ ہی نہیں سکتے کہ اسے سمجھا جا سکے۔ تو مدینہ منورہ میں آپ نے فتح کی دعا نہیں فرمائی، کہاں دعا فرمائی؟ 313 اصحاب، صورت اور حال کیا کہ ستر بمشکل ڈھانپا جا رہا ہے، خوراک نہیں ہے، کس لیے جمع ہوئے؟ جہاد کے لیے۔ صورت اور حال کیا ہے؟ ہر ایک کے پاس لڑنے کو سامان بھی پورا نہیں، سامان حرب پورا نہیں، لیکن کیا ہے پورا سبب فرمایا، اس درجے کا سبب فرمایا نبی کریم صلی اللہ علیہ وسلم نے کہ آپ نے فرمایا یا اللہ میں سارے کا سارا اسلام لے آیا ہوں۔ عریش بدر میں پھر آپ صلی اللہ علیہ وسلم نے دعا فرمایا، اتنی دعا فرمائی کہ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے آپ کے شان مبارک پر جا کر ہاتھ رکھ کر عرض کی، یا رسول اللہ وسلم بس کر، اللہ کریم قبول فرمائیں گے، آپ بس کر، اتنی آپ نے آزاری فرمائی کہ ان سے برداشت نہیں ہو سکا، عرض کی یا رسول اللہ وسلم بس کر۔ اب ہم اپنے اجتماعات میں، اپنے تربیتی پروگراموں میں، اپنے تئیں جو جو بھی مانگتے رہیں وہ بے نیاز ہے، کسی چونٹی کی پیاس پر بارش برسا دے، قادر مطلق. لیکن اپنے آپ کو جب ہم دیکھیں تو اس دعا کے مطابق کیا ہمارے اعمال ہیں؟ کیا میرا لین دین حلال رزق کا سبب بن رہا ہے؟ کیا میرا کلام مخلوق میں بھلائی کا سبب بن رہا ہے؟ کیا میرا ہونا اللہ کی مخلوق کو سکھ دے رہا ہے یا دکھ دے رہا ہے؟ بام لین دین کیسا ہے؟ میری نیت کیسی ہے؟ ظاہر میں تو لوگ کہیں کہ بڑا نمازی ہے، بڑا پرہیزگار ہے، اندر کیا ہے؟ کہیں خناس تو نہیں بھر گیا؟ کیوں ہے معاشرے میں نفاق؟ کیوں ہے گھروں میں تلخیاں؟ بہن بھائی کیوں دور ہیں؟ کیسا رشتہ ایک پیٹ سے پیدا ہوا؟ کون ہے جو اعتبار کر رہا آج کے وقت میں؟ والدین، اولاد، رشتوں میں کیا حالات ہیں؟ تو اللہ کے حضور دعا نیک عمل ہے، اجر اور ثواب بھی نصیب ہوتا ہے، ضرورت بھی پوری ہوتی ہے، اجر اور ثواب بھی. اصول جو ہے اسے اختیار کرنا ہے، ہمارے ذمے اپنے حصے کا مثبت کام، اپنا کردار ادا کرنا، قرآن و سنت کے مطابق کردار ادا کرنا، پھر توکل ہے. اور اگر کوئی زہر پیے اور دعا کرے یا اللہ مجھے شفا عطا فرما، وہ گستاخی کر رہا ہے. دودھ پیے نا، شفا کی دعا کرے. تو آج جب ہم اپنے حالات کو دیکھتے ہیں، اس افراتفری کو دیکھتے ہیں، بڑا عظیم ملک ہے، اس میں کوئی ایسی شے نام لیں جو اللہ نے دنیا میں پیدا فرمائی اور اس خطۂ زمین میں، نام لیں، معدنیات میں لیں، اجناس میں لیں، دنیا کے ممالک جنہیں ہم ترقی یافتہ کہتے ہیں، ان کی ترقی میں جن کا کردار ہے، ان میں سے افراد پر بحث کیجئے گا، کتنی اس خطۂ زمین کے فرد ملیں گے جو اس ترقی کا سبب بن رہے ہیں؟ استعداد پر بات کر رہا ہوں. کیا سبب؟ ایک شے پوری ہوتی ہے، دوسری ختم ہو جاتی ہے. آج ایک واویلا ہے، کل دوسرا واویلا ہے. تو مجموعی طور پر ہم سب کی ذمہ داری ہے، یہ ہمارا گھر ہے. گلوبلی جب بات کی جاتی ہے، موسموں کی بات کی جاتی ہے، جنگلات کی بات کی جاتی ہے، تو کیا کہتے ہیں کہ جی یہ انسانیت کا گھر ہے، اس میں تخریب نہ کریں. جنگلات کاٹیں گے تو وہ کیا اوزون کی تہ ہے، وہ خراب ہوگی. جتنے دھواں اور جتنی یہ گرد و غبار بڑھائیں گے، اس سے موسموں پر اثر پڑے گا. کیا ہے کہ دنیا گھر ہے، اس میں سب نے رہنا ہے، اس کا نقصان سب کا نقصان ہے، اس کا فائدہ سب کا فائدہ. اسی طرح آپ ایک اکائی کے طور پر اپنے ملک کو لیں تو جیسا نظم و نسق ہوگا، ہم سب نے نہیں بھگتنا. تو قطع نظر اس سے کہ میرے مثبت عمل سے کیا تبدیلی ہے، تبدیلی نعروں سے نہیں آئے گی. اگر نعروں سے آتی تو آج ہم تبدیلی دیکھ رہے ہو، عمل سے آئے گی. پھر اس عمل میں میں جس آیا کریمہ کی تفسیر میں عرض کر رہا ہوں، میرے سامنے اللہ کا کلام ہے. بحثیت مسلمان میری اور آپ کی یہ ذمہ داری ہے، عمل صالح ہو اور خالص اللہ کے لیے ہو. میرے عمل سے کیا تبدیلی آئے گی، مجھے اس سے غرض نہیں. میرے اللہ کا حکم ہے، مجھے اس سے غرض ہے. میرے نبی کریم صلی اللہ علیہ وسلم کی رہنمائی ہے، آپ نے یہ عمل پسند فرمایا، آپ نے حکم عطا فرمایا، میرے لیے اتنی بات کافی ہے. اس میں میری پسند و ناپسند، میری دنیا و آخرت، میرا فائدہ نقصان، جو نام لے لو، میرا جو کچھ ہے وہ اسی میں ہے. بندے مومن، اے امت محمد الرسول اللہ صلی اللہ علیہ وسلم، اے وطن عزیز کے باسی، اس احساس کی ضرورت ہے. अल्लाह करीम हमारा हामी व नासिर हो। जिस दिन कुल्ली समझ आ जाएगी और मखलूक भी इख्तियार होगी, उससे पहले हमें समझ आ जाए। वो बेनियाज है, नहीं समझेंगे अंजाम अपना उसके मुताबिक पाएंगे। वो करीम है, गफूर रहीम है, उसके हजूर गिड़गिड़ाएंगे वो माफ़ फरमा देगा। अल्लाह वो राह इख्तियार करने की तौफीक अता फरमाए जो अल्लाह को पसंद है, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की रहनुमाई, जिसका खात्मा खैर है। व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला हबीबी मुहम्मदिन व आलिही। اللهم انت السلام ومنك السلام وعليك يد السلام حينا ربنا بالسلام وادخلنا دار السلام تبارك ربنا وتعالى يا ذا الجلال والاكرام صلى الله تعالى على خيرهم برحمه
الله 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 الله